إن الذين آمنوا وعملوا الصالحات كانت لهم جنات الفردوس نزلا خالدين فيها لا يبغون عنها حولا. یہ سورہ کہف کی آخری آیتیں ہیں. جب سورت شروع ہوئی تھی اس وقت آپ کو حدیث بتلائی گئی تھی کہ حدیث پاک میں آتا ہے جو آدمی سورہ کہف کی شروع کی آیتوں کو اور اخیر کی آیتوں کو پڑھ لیتا ہے تو اللہ تعالیٰ قدم سے لے کر کے پیروں سے لے کر کے سر تک نور ہی نور اس کے لیے بنا دیتے ہیں. اور کوئی آدمی پوری سورت تلاوت کر لیتا ہے تو اللہ تعالیٰ آسمان تک اس کے لیے نور بنا دیتے ہیں. ایک حدیث میں یہ بھی آیا ہے کہ جو آدمی اس سورت کو جمعہ کے دن تلاوت کرتا ہے اللہ تعالیٰ ایک جمعہ سے لے کر دوسری جمعہ تک اس کے لیے نور بنا دیتے ہیں. ایک حدیث میں یہ بھی آیا ہے کہ جس نے سورہ کہف کی شروع کی آیتوں کو اور دوسری روایت میں ہے اخیر کی آیتوں کو زبانی یاد کر لیا اللہ تعالیٰ دجال کے فتنے سے اس کی حفاظت فرمائیں گے. اس لیے شروع کی 10 آیتوں کو اور اخیر کی 10 آیتوں کو زبانی یاد کرنے کی کوشش کرنی چاہیے اور ہر جمعہ کو پابندی سے اس سورت کو پڑھ لینا چاہیے. اس آیت میں اللہ تعالیٰ ارشاد فرماتے ہیں جو لوگ ایمان لائے ایمان لانے کے بعد انہوں نے نیک اعمال کیے اللہ تعالیٰ جنت الفردوس میں ان کو اتاریں گے. جنت الفردوس ان کی مہمانی کی جگہ ہوگی. کتنی اونچی بشارت ہے کہ ایمان اور اعمال صالحہ. اللہ کا فضل ہے کہ ہمارے پاس ایمان تو ہے, اب ضرورت ہے کہ ہم نیک اعمال کریں تو اس پر اللہ تعالیٰ جنت الفردوس میں ہمیں مقام عطا فرمائیں گے. اور جنت کے 7 درجات ہیں, ان 7 درجوں میں سب سے اوپر والا درجہ جنت الفردوس کا ہے. سب سے اعلیٰ مقام, اس کے اوپر اور کوئی جنت نہیں ہے. اس جنت الفردوس کی جو چھت ہے وہ اللہ تعالیٰ کا عرش ہے. اب ظاہر بات ہے کہ جب اللہ کا عرش اس کی چھت ہے تو اس جنت میں رہتے ہوئے جب چاہیں گے تب اللہ کا دیدار ہو جایا کرے گا. اور جنت میں جتنی بھی نہر ہیں, شراب کی, دودھ کی, شہد کی, پانی کی, تمام نہریں اسی جنت سے نکل کر کے آتی ہے. بڑے ہرے بھرے, سرسبز شاداب, خوبصورت اس کے پارک اور باغیچے ہیں. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب اللہ سے سوال کرو تو جنت الفردوس کا سوال کرو. تو اللہ تعالیٰ اتنی بڑی جنت عطا فرمائیں گے اور یہ جنت الفردوس میں جو رہنے کا موقع ملے گا تو ہمیشہ کے لیے خالدین فیہا, ہمیشہ ہمیشہ کے لیے. ایک آدمی دلہا بنتا ہے, اس کو لوگ سجاتے ہیں, پھول پہناتے ہیں, گھوڑے پہ بٹھاتے ہیں, شاندار اسٹیج پر بٹھاتے ہیں, آگے پیچھے دوست احباب ہوتے ہیں, ایک شان ہے, بان ہے, لیکن یہ کب تک؟ چند منٹ اور چند گھنٹوں کے واسطے. پھر تو بیچارے کو ساری زندگی بوجھ اٹھانا ہے. لیکن ایک جنتی آدمی کو اللہ تعالیٰ ایمان اور اعمال صالحہ پر جو جنت کا دلہا بنائیں گے اور جنت میں جو بہار اور نعمتیں عطا فرمائیں گے, وہ چند منٹ کے لیے نہیں, چند گھنٹوں کے لیے نہیں, چند دنوں کے لیے نہیں, بلکہ وہ ہمیشہ ہمیشہ کے لیے. اور جنت کی جگہ سے کبھی نکالا بھی نہیں جائے گا, کبھی ہٹایا نہیں جائے گا. اور دنیا میں ایک بات عجیب ہے, کتنی بھی اچھی جگہ پر آدمی ہو لیکن کچھ دن گزرتے ہیں آدمی کی طبیعت بھر جاتی ہے, اکتا جاتی ہے, کنٹالا آنے لگتا ہے, دل یہ چاہتا ہے کہ ذرا دوسری جگہ جاوے, تیسری جگہ جاوے, ذرا پھرنے جاوے, گھومنے جاوے. تو ایک جگہ چاہے کتنی اچھی ہو لیکن انسان وہاں رہتے رہتے تھک جاتا ہے, طبیعت بھر جاتی ہے. لیکن جنت ایسی جگہ ہے جہاں رہتے رہتے, ٹھہرتے ٹھہرتے نہ ہمارا دل اکتائے گا, نہ ہماری طبیعت بھر جائے گی, نہ کنٹالا آئے گا, نہ کوئی نکالے گا, بلکہ اس میں ہمیشہ ہمیشہ بڑے مزے سے, بڑے لطف سے وہاں زندگی گزارنی. آگے اللہ تعالیٰ ارشاد فرماتے ہیں, قُلْ لَوْ كَانَ الْبَحْرُ مِدَادًا لِكَلِمَاتِ رَبِّي لَنَفِدَ الْبَحْرُ قَبْلَ أَن تَنْفَدَ كَلِمَاتُ رَبِّي وَلَوْ جِئْنَا بِمِثْلِهِ مَدَدًا. یہ سمندر جتنے بھی ہے دنیا میں, بڑے بڑے سمندر جس میں اتنا پانی ہے ہم اس کا اندازہ بھی نہیں لگا سکتے. کوئی طاقت, کوئی مشین سمندروں میں کتنا پانی ہے اس کا اندازہ نہیں لگا سکتے. اللہ تعالی کی جو پاک باتیں ہیں, اللہ کی جو پاک صفات ہے, اللہ کی جو خوبیاں ہیں, اللہ کے جو کمالات ہیں, اللہ کی جو بڑائی کی باتیں ہیں, اللہ کی جو اچھائی کی باتیں ہیں, وہ اتنی ہیں اتنی ہیں کہ کوئی انسان اس کو لکھ نہیں سکتا. قرآن کی ایک اور آیت کو ملانے سے معلوم ہوتا ہے کہ دنیا میں جتنے درخت ہیں تمام درختوں کو کاٹ کاٹ کر کے اس میں سے قلم بناؤ. پہلے زمانے میں ایسی قلم نہیں ہوتی تھی جیسے آج کل پین ہے, تو لکڑی کی قلم ہوتی تھی, اس کو روشنائی میں, انک میں بھگو بھگو کر کے لکھتے تھے. پہلے زمانے میں گھس جاوے تو اس کو چھیلتے تھے. تو دنیا میں جتنے بھی درخت ہیں تمام درختوں کی قلم بناؤ, اور جتنے سمندر ہیں वो समंदर रोशनाई हो जावे, इंक बन जावे, और फिर अल्लाह की बातें लिखने बैठो कि अल्लाह की ये खूबी है, अल्लाह का ये कमाल है, अल्लाह की ये बड़ाई है, अल्लाह की ये अजमत है। तो अल्लाह फरमाते हैं कि एक दिन वो आएगा, तमाम दरख्त घिस घिस के ख़त्म हो जावे, तमाम समंदरों की रोशनाई ख़त्म हो जावे और दूसरे समंदर आ जावे, और दूसरे समंदरों की रोशनी भी खत्म हो जावे, लेकिन अल्लाह की बात कभी खत्म नहीं हो सकती। ऐसी वो खूबियों वाला अल्लाह है। हमको किसी पर आर्टिकल लिखने के लिए कहा जावे कि फलाने आदमी के बारे में कोई आर्टिकल लिखो, लेख लिखो, तो आदमी कैसे थे? हम उसके टच में ज्यादा रहते थे, दो पेज, चार पेज, पांच पेज, दस पेज लिखेंगे तो ऐसे थे, वो ऐसे थे, ये करते थे, वो करते थे, फिर कहेंगे बहुत हो गया, लिख लिया। लेकिन अल्लाह की जो बातें हैं, तमाम समंदर रोशनाई हो, सारी रोशनाई खत्म हो जाए, दूसरे समंदर आ जावे, फिर भी अल्लाह की बात कभी खत्म नहीं हो सकती। ऐसी अल्लाह की बातें हैं, ऐसी अल्लाह की बड़ाई की बातें हैं, खूबियों की बातें हैं। वो अल्लाह बड़ी खूबियों वाला है। एक मौका वो आएगा कि हमें अल्लाह के सामने थक हार के यूं कहना पड़ेगा, अल्लाहुम्मा ला नुहसी सनाअन अलैक अंत कमा असनैता अला नफ्सी, हे अल्लाह तेरी तारीफ, तेरी खूबियाँ, तेरी सना, उसको हम इहाते में नहीं ला सकते, उसको हम नहीं शुमार कर सकते, उसको हम गिनती में नहीं ला सकते। तेरी जात, तेरी शान, तेरा कमाल, तेरी बड़ाई कैसी है तू जानता है, हम उसको नहीं जान सकते। आदमी को हार जाना पड़ेगा अल्लाह के सामने। ऐसे कमालात वाला, ऐसी खूबियों वाला अल्लाह है। قُلْ إِنَّمَا أَنَا بَشَرٌ مِثْلُكُمْ يُوحَى إِلَيَّ أَنَّمَا إِلَٰهُكُمْ إِلَٰهٌ وَاحِدٌ। अल्लाह ताला ने हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये फरमाया, ये नबी आप लोगों से कह दीजिए, कयामत तक आने वाले लोगों से कह दीजिए कि मैं तुम्हारे जैसा एक इंसान हूं, इन्नमा अना बशरुम मिस्लुकुम, जैसे तुम इंसान हो, तुम बशर हो, ऐसे मैं भी एक इंसान हूं। साफ साफ बात कुरान की आयत में, जैसे तुम खाते पीते हो मैं खाता पीता हूं, जैसे तुम चलते फिरते हो मैं चलता फिरता हूं, जैसे तुम शादियां करते हो मैं शादी करता हूं, जैसे तुम बीमार होते हो मुझे भी बीमारी होती है, जैसे तुम एक इंसान हो मैं भी एक इंसान हूं। इन्नमा अना बशरुम मिस्लुकुम, साफ मजमून है आयत के अंदर। हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को नूर वाला मानते हैं, कि हमारे हुजूर को भी अल्लाह ने नूरानी बनाया था, आप सरापा नूर थे, आपका पूरा बदन, आपकी पूरी जिंदगी मुकम्मल नूर थी। लेकिन कैसा नूर? आप एक इंसान और बशर थे, और इंसान होने के साथ साथ नूरानी इंसान थे। एक नूर है फरिश्तों का, वो बशर नहीं है, इंसान नहीं है, اور آپ صلی اللہ علیہ وسلم انسان تھے، بشر تھے اور نورانی تھے، اسی لیے تو آپ کی 11 شادیاں ہوئی. انسان اور بشر نہیں ہوتے تو شادیاں کیسے ہوتی؟ کسی فرشتے کی تو شادی ہوتی نہیں، کوئی فرشتہ کھاتا پیتا تو ہے نہیں. آپ صلی اللہ علیہ وسلم تو کھاتے پیتے بھی تھے، کسی فرشتے کو بیماری نہیں لگتی، حضور تو بیمار بھی ہوئے، فرشتوں کو تکلیف نہیں پہنچتی، حضور کو تو تکلیفیں پہنچی، پیٹ پہ پتھر باندھے، دانت مبارک شہید ہوئے، چہرہ مبارک زخمی ہوا. تو ہم حضور کو نورانی مانتے ہیں، لیکن انسان اور بشر ہونے کے ساتھ، کہ آپ انسان تھے بشر تھے، چونکہ اللہ نے فرما دیا انما انا بشر مثلکم، جیسے تم انسان ہو ایسے میں انسان ہوں، اور ساتھ میں اللہ نے نورانی بنایا ہے. اور دوسری بڑی خوبی حضور کی کیا تھی؟ اللہ کی طرف سے حضرت جبرائیل امین حضور کے پاس وحی لے کر آتے تھے، اللہ کی باتیں لے کر کے آتے تھے. اللہ کا کلام لے کے آتے تھے، پاکیزہ قرآن لے کر کے آتے تھے. اور یہ کلام اور یہ قرآن، اللہ کی بات صرف اور صرف نبی پر آتی ہے، نبی کے علاوہ کسی اور انسان پر اللہ کی وحی نہیں آتی. تو کہا میرے اوپر اللہ کی طرف سے وحی آتی ہے، اللہ کا قرآن آتا ہے، اللہ کی بات آتی ہے. آگے فرمایا کہ اللہ نے مجھے یہ حکم دیا کہ تمہارا معبود ایک معبود ہے، تمہارا خدا ایک خدا ہے. فمن كان يرجو لقاء ربه فليعمل عملا صالحا، جس آدمی کے دل میں اپنے اللہ کے ساتھ ملاقات کا یقین ہو، امید ہو، اس کو چاہیے کہ نیک کام کرے. ہم میں سے ہر ایک کا ایمان ہے کہ ہمیں ایک دن اللہ کے دربار میں جانا ہے، ہم سب کا ایمان ہے، ہر ایک کو اللہ کے دربار میں حاضر ہونا ہے. تو بھائی، جس کے دربار میں جانا ہے کچھ اس کے لیے بھی تو ہم تیاری کریں. ایک آدمی کورٹ میں کھڑا ہونے والا ہے، بڑے سے بڑا وکیل ہو تو کل اس کو جج کے سامنے کھڑا ہونا ہے، کتنی تیاری کرے گا؟ وہ پیپرز تیار کرے گا، قانون کی لا کی کتابیں دیکھے گا، بکس دیکھے گا، کیا بولنا ہے وہ پوائنٹس نوٹ کرے گا، پوری تیاری کر کے وہ جائے گا. جبکہ اس کو دنیا کے ایک جج کی کورٹ میں کھڑا ہونا ہے، اور تھوڑی دیر کے لیے کھڑا ہونا ہے. اب جو اللہ کی عدالت میں، اللہ کی کورٹ میں ہمیں کھڑا ہونا ہے، وہاں تو ہمیشہ کا فیصلہ ہے، آخری اور ہمیشہ کا، ہمیشہ ہمیشہ کا وہ فیصلے کا دن ہے. تو اس کے لیے تو ہمیں کتنی تیاری کرنی چاہیے. لہذا جب ہمارا ایمان ہے، ہمارا یقین ہے کہ ایک دن اللہ سے ملنا ہے، اللہ کی ملاقات کرنی ہے، اللہ کے دربار میں کھڑا ہونا ہے، تو ہم اس دن کی تیاری کریں. کہ اللہ نے پوچھ لیا کیا لائے، ہے نا؟ حدیث میں عجیب بات فرمائی کہ آدمی جب مرتا ہے، موت آتی ہے، تو دنیا میں لوگ یوں بات کرتے ہیں کہ کیا چھوڑ کے گیا ہے، اور اوپر یہ بات ہوتی ہے کہ کیا لے کے آیا ہے. کتنی عجیب بات ہے. कि दुनिया में लोग यूं कहेंगे, बेटा बेटी बीवी औलाद सब बात करेंगे, अब्बा क्या छोड़ के गए, कितनी प्रॉपर्टी छोड़ी, कितने मकान छोड़े, कितना बैलेंस छोड़ा। और वहां क्या बात होती है, क्या लेके आया, कितनी नमाज लाया, कितना कुरान पढ़ के आया, कितने नेक काम करके आया। तो जिस इंसान को भी दिल में ये यकीन है मुझे मेरे अल्लाह के सामने खड़ा होना है, उसको चाहिए कि नेक अमाल करे। एक मुफस्सिर ने अजीब बात लिखी है कि ए इंसानों, जब तुमको यकीन है कि अल्लाह के सामने खड़े होना है तो फिर देखना दुनिया की जिंदगी खाने पीने में, दोस्तों के साथ बातचीत में, दोस्तों के साथ महफिल में तुम्हारी जिंदगी गुजर न जावे। ये जिंदगी दोस्तों के साथ महफिल बाजी में, बातचीत में, खाने पीने की पार्टी में गुजर न जावे। देखो एक दिन खुदा के सामने भी जाना है, उस दिन के लिए कुछ तैयारी कर लो। हो रही है जिंदगानी मिसले बर्फ कम, हो रही है जिंदगानी मिसले बर्फ कम, रफ्ता रफ्ता चुपके चुपके दम बदम, रफ्ता रफ्ता चुपके चुपके दम बदम। है ना, बर्फ पिघलता है तो बोल के पिघलता है कि मैं पिघल रहा हूं, मैं पिघल रहा हूं, शोर मचाता है और चुपके चुपके पिघलता रहता है। आदमी ने अगर इसको दूध में डाल दिया तो दूध कोल्डिंग हो जाएगा, पानी में डाल दिया ठंडा पानी हो जाएगा, जमीन में पड़ा रहा कीचड़ हो जाएगा। फायदा उठाओ तो फायदा होगा, नहीं तो बर्बाद हो जाएगा। बिल्कुल जिंदगी इसी तरह खत्म हो रही है, चुपके चुपके किसी को कहे बगैर निकल रही है। अब समझो कि गुज़िश्ता पीर को जब मजलिस हुई थी और आज की मजलिस, हमारी जिंदगी में से एक हफ्ता कम हो गया है कि नहीं, सीधा हिसाब कि एक गुज़िश्ता पीर की मजलिस और आज की मजलिस, हमारी जिंदगी में से एक हफ्ता एक वीक कम हो गया। पता चला कैसे कम हुआ, कहां निकल गया एक हफ्ता, कुछ पता भी नहीं चला। इसी को शायर ने कहा, हो रही है जिंदगानी निसले बर्फ कम, रफ्ता रफ्ता चुपके चुपके दम बदम। तो कहा कुछ अमल कर लो अल्लाह के लिए। वला युशरिक बिइबादति रब्बी अहदा। ये जो आयत का आखिरी टुकड़ा है सूरह कहफ का, आखिरी आयत है ये। एक सहाबी आए आप सल्लल्लाहु अलैहि वसल्लम के पास। देखो हमारी बीमारी का बड़ा अच्छा पोस्टमार्टम है, मैं आपको दो तीन हदीस सुनाता हूं। अल्लाह मुझे भी आप सबको अपने हाल को ठीक करने की तौफीक अता फरमाए। देखो हम कहां हैं हदीस में समझ में आएगा। एक सहाबी आए, मैं नमाज पढ़ता हूँ, नेक काम करता हूँ, अल्लाह के लिए करता हूँ नमाज, अल्लाह के लिए जो भी नेक काम करता हूँ अल्लाह के लिए, लेकिन साथ साथ में दिल में ये ख्याल होता है कि लोग मुझे नेक काम करते देखे तो बहुत अच्छा है, नेक काम करते लोग मुझे देखे तो बहुत अच्छा है। हमारे दिल में भी ऐसा ख्याल पैदा होता है कि मैं कुछ जो नेक काम करूं जरा लोगों को खबर होवे, पता होवे लोगों को। एक और सहाबी का वाकया हुआ, अल्लाह के रास्ते में बड़ा जिहाद करते थे, बड़ी मेहनत करते थे, लेकिन उनके दिल के अंदर ये ख्याल होता है कि मैं जो इतना बड़ा कारनामा करता हूं तो लोगों में उसका चर्चा होए, کہ فلانا آدمی تو بہت محنت کرتا ہے اللہ کے رستے میں, بہت اللہ کے رستے میں بڑھ چڑھ کے حصہ لیتا ہے. ایک اور صاحب کا معاملہ ہوا, میں نماز پڑھتا ہوں, نیک کام کرتا ہوں, لیکن جب مجھے پتا چلتا ہے کہ کوئی مجھے دیکھ رہا ہے تو میری عبادت زیادہ ہو جاتی ہے. ہم بھی ایسا کرتے ہیں کہ تسبیح پڑھ رہے ہیں, قرآن پڑھ رہے ہیں, دیکھا کہ کوئی دیکھ رہا ہے تو ابھی پورا کرنے والے تھے لیکن اور پڑھیں گے کہ کوئی مجھے دیکھ رہا ہے, اور پڑھو. ابھی دو سنت پڑھ کے مسجد سے بھاگ جانے والا تھا لیکن جس کو دکھلانا تھا وہ دیکھ رہا ہے مجھے, اور دو رکعت نفل بھی پڑھ لو. کم ہم عمل کرتے ہیں اور دل میں یہ خیال ہوتا ہے کوئی ہم کو دیکھے, کوئی ہماری اچھی بات کرے, اور ہم لوگوں کو دکھانے کے لیے عبادت کو بڑھا دیتے ہیں. تو کہا یہ کیسا ہے, یہ ایسا کرنا کیسا ہے؟ نبی کریم صلی اللہ علیہ وسلم ان کی باتوں پر چھپ رہے. کیا جواب دے گے ان کو؟ اللہ تعالیٰ نے آسمان سے یہ آیت کا ٹکڑا اتار دیا. یہ آخری آیت اسی بات پر اللہ نے بھیجی کہ یاد رکھو, جو کام جو نیکی اس نیت سے کرو گے کوئی دیکھے, ہماری اچھی بات کا لوگوں میں چرچا ہوئے, لوگ ہماری واہ واہ کرے, کسی کو دیکھ کر کے ہم اپنی نیکی بڑھا دیوے, یہ سب کام ریاکاری ہے, دکھلاوا ہے, یہ کام اللہ کے لیے نہیں ہے اور اس کام پر اللہ کے یہاں کوئی ثواب نہیں ملے گا, کوئی اجر نہیں ملے گا. اللہ تعالیٰ تو فرمائیں گے کہ جا, تو نے جس کو خوش کرنے کے لیے کیا تھا نا اسی کے پاس چلا جا, میرے پاس مت آ بدلہ لینے کے لیے. جس کو دکھلانا تھا, جس کو راضی کرنا تھا, جا اس کے پاس اور اسی سے بدلہ لے لے, میرے پاس بدلہ لینے مت آ, اللہ اسی کے حوالے کر دیں گے. ایک بات اور ہے, وہ بات کیا؟ ہم نیک کام تو کرے اللہ کے لیے, دل میں کوئی خیال نہیں ہے کوئی دیکھے کوئی خوش ہوئے, ہمیں کیا مطلب, ہم تو اللہ کے لیے کر رہے ہیں. حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ نے اس کی بہت اچھی مثال دی ہے, بہت اچھی بات. کہ ایک لڑکی کی شادی تھی, تو شادی کا دن تھا تو اس کو اس کی بہنوں نے سہیلیوں نے نہلایا, نہلا کر کے اس کو شاندار ویڈنگ ڈریس پہنایا, سوٹ پہنایا, بہترین مہندی لگائی, بہترین زیورات پہنائے, بہت اچھا میک اپ کیا, بہت اچھی طرح اس کو تیار کیا جیسے تیار کرنا چاہیے. پھر تیار کر کے دلہن کو بٹھا دیا. یہ پنجاب کے علاقے کا یہ قصہ ہے, پنجابی کی ایک کہاوت سمجھائیے. اب وہ دلہن جو تیار ہو کے بیٹھ گئی تو اور بھی لوگ آ رہے ہیں شادی میں, عورتیں آ رہی ہیں, سہیلیاں آ رہی ہیں, کوئی آ کے یوں کہتی کہ واہ واہ تیری مہندی کتنی اچھی ہے, کس نے لگائی؟ کوئی آ کے کہتی ہے کہ تیرا میک اپ کتنا اچھا ہے, کون سی بیوٹیشین کو بلایا تھا؟ کوئی آ کے کہتی ہے کہ تیرا ڈریس کتنا اچھا ہے, کہاں تیار کروایا تھا؟ ہر ایک آ کے اس کی الگ الگ چیز کی تعریف کرے, وخان کرے, تیری یہ چیز اچھی, تیری وہ چیز اچھی, لیکن وہ کسی کو جواب نہیں دیتی. وہ دلہن چپ چاپ بیٹھی ہوئی ہے. تو ایک آدھ سہیلی ایسی ہوگی ذرا من چلی ہوئی, وہ بولی, زبان کی کوئی آڑ پھاٹ ہوگی, اس نے کہا تو نوائی کی شادی کر رہی ہے, یہ سب آ کے تیری تعریف کر رہے ہیں, وخان کر رہے ہیں, تو کسی کو جواب نہیں دیتی. تو اس دلہن نے پنجابی زبان کے اندر ایک کہاوت کہی, سہاگن وہ جسے پیا کہے, सुहागन वो जिसे पिया कहे। उस दुल्हन ने ये कहा कि तुम मेरी सहेलियां हो, कोई मेरी मेहंदी की तारीफ कर रहा है, कोई मेरे कपड़े की तारीफ कर रहा है, कोई मेरे जवेरात की तारीफ कर रहा है, उससे क्या मतलब? तुम तारीफ करो कि बुराई करो, उससे कोई मतलब नहीं। जिस दुल्हे और शौहर के लिए मुझे तैयार किया गया है, वो अगर मेरी तारीफ कर दे तो मेरा काम बन जावे और मेरी जिंदगी सुखी हो जावे। मुझे इंतजार है कि वो तारीफ करे मेरी और मैं उसको पसंद आ जाऊं। तुम तमाम सहेलियां अगर मुझे पसंद न करो, मेरी बुराई करो, लेकिन मेरा दुल्हा मुझे पसंद कर ले तो मेरी जिंदगी बन जाएगी। और तुम तमाम सहेलियां मेरी तारीफ करो लेकिन मेरा दुल्हा मुझे पसंद न करे तो मेरी जिंदगी किसी काम की नहीं। ये जो जवाब उस दुल्हन ने दिया, हजरत मुफ्ती शफी साहब फरमाते हैं ये सब हमारे दिल को हिलाने वाला जवाब है। हम नमाज पढ़े, तिलावत करें, सदका करें, खैरात करें, लोग यूं कहे कि ये बहुत नमाजी, बहुत तिलावत करने वाला, बहुत नेक, बड़ा हाजी, बड़ा खैरात करने वाला, का लोगों के कहने से क्या होगा? जिसके लिए कर रहे हैं वो अल्लाह कहे कि मैं राजी हूं तो समझो कामयाब हो गए। बाकी सारी दुनिया तारीफ करे और अल्लाह पसंद ना करे तो उसका कोई मतलब नहीं, कोई हासिल नहीं उसका। इसलिए करो काम अल्लाह के लिए, उसको राजी करने के वास्ते, कोई क्या कहे उसके चक्कर में नहीं पड़ने। अब आदमी इखलास से अल्लाह के लिए इबादत करे और फिर लोग उसकी तारीफ करें, उसमें कोई हरज नहीं। हमने काम किया अल्लाह के लिए, नियत एकदम पक्की, मुझे किसी से कोई मतलब नहीं, मैं अपने अल्लाह के लिए करता हूं, फिर लोग उसकी तारीफ करें तो ये अल्लाह की तरफ से नकद खुशखबरी है। हदीस में है कि जन्नत में तो है लेकिन दुनिया में उसकी अच्छी बात होती है, ये नकद कैश खुशखबरी है। इसलिए हम अल्लाह के लिए अमल करें फिर कोई हमारी तारीफ करें तो भी अल्लाह की तरफ से समझने का कि अल्लाह की तरफ से आया है। तो अल्लाह ताला फरमाते हैं अपने रब की इबादत में किसी को शरीक मत करो। यहाँ शिर्क से शिर्क खफी मुराद लिया है, जिसको रियाकारी कहते हैं, दिखलावा, किसी के दिखलावे के लिए काम न करना। अल्लाह हम सबको उसकी रजा के लिए काम करने वाला बना दे और फितनों से अल्लाह हमारी हिफाजत करवाए। एक अमल भी बतला दूं आपको, बहुत दिन से कोई अमल भी नहीं बदलाया है। ये जो आयत है सूरह कहफ की आखिरी दो आयत, قُلْ لَوْ كَانَ الْبَحْرُ مِدَادًا لِكَلِمَاتِ رَبِّي سے لے کر ختم تر، خود حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما حضور کے چچا زاد بھائی اور اس امت کے بہت بڑے مفسر، وہ فرماتے ہیں کہ انسان بہت سی مرتبہ ارادہ کرتا ہے کہ میں صبح میں اٹھوں، تہجد کی نماز پڑھوں، جلدی اٹھ جاؤں، نیک کام کروں، لیکن نیند کا غلبہ ہوتا ہے، آنکھ کھلتی نہیں ہے۔ اسی طرح دوسرے بزرگوں کی باتیں بھی لکھی ہے مفسرین نے کہ کبھی ہمیں سفر میں جانا ہو یا کسی کام کے لیے اٹھنا ہو اور نیند کے غلبے سے آنکھ کھلتی نہ ہو تو رات کو سوتے وقت ان دو آیتوں کو پڑھ کے سو جاؤ، جتنے بجے اٹھنا چاہو گے اتنے بجے انشاءاللہ تمہاری آنکھ کھل جائے گی۔ بہت مجرب عمل ہے، الارم لگانے کی بھی پھر ضرورت نہیں۔ اس لیے کہ ہماری نیند تو ماشاءاللہ ایسی ہے کہ الارم لگا کے سو وہ بھی نہیں آنکھ کھلتی، اور بعض مرتبہ حال ہی ہوتا ہے کہ آنکھ کھلی بھی تو سوئچ آف کر کے پھر سو جائیں گے۔ تو یہ عمل بہت مجرب ہے، اس کو آزما کے دیکھو، آج ہی رات ٹرائی کرو کہ چلو مجھے آج تہجد پڑھنی اور یہ دو آیت پڑھ کے سو جاؤ، انشاءاللہ آنکھ کھل جائے گی۔ تو کبھی کوئی کام ہو دین کا، دنیا کا، اور اس کے لیے جلدی اٹھنا ہو تو یہ آیت پڑھ کے سو جاؤ، جتنے بجے کی نیت کرو گے اتنے بجے انشاءاللہ آنکھ کھل جائے گی۔ بہت مجرب عمل ہے۔ اللہ کے فضل سے آج سورہ کہف مکمل ہوئی. اللہ تعالیٰ اس کے پورا ہونے کو قبول فرمائے اور اس کی خیر سے برکت سے اللہ ہم سب کو مالا مال فرمائے.